नमस्कार, म रविन
अनि म जुनु।
रेडियो कार्यक्रम सिक्दै सिकाउँदैको आजको अंकमा बा आमा, हजुरबा हजुरआमा, काका काकी, दाजु दिदी लगायत सबै अभिभावकलाई हार्दिक स्वागत। सिक्दै सिकाउँदै नानीदेखि नै असल बानी बसाउन सिक्ने र सिकाउने रेडियो कार्यक्रम हो। अभिभावक र नानी बाबुले सँगसँगै सिक्ने र सिकाउने यो कार्यक्रम देशभरिका 77 जिल्लामा विभिन्न स्टेशनबाट प्रसारण हुन्छ र यसै बेला सुन्न सकिन्छ।
रेडियो कार्यक्रम सिक्दै सिकाउँदैको यो पाँचौं अंक हो। आजको कार्यक्रममा हामी प्रारम्भिक बाल विकास र परीक्षाको विषयमा कुरा गर्छौं।
सिकाइ क्षमता मापन गर्न परीक्षा लिने गरिन्छ। पूर्व प्राथमिक तहका नानीबाबुलाई पनि स्कूलले परीक्षामा सामेल गराउँछ। यसकै आधारमा नानीबाबुको सिकाइ क्षमता मूल्याङ्कन गरिन्छ।
तर कक्षा तीनसम्मका नानीबाबुलाई परीक्षामा जोड़ दिन हुँदैन भन्ने धेरैको राय छ। कक्षा एकमा भर्ना हुनका लागि समेत परीक्षा लिने प्रवृत्ति ठिक होइन। पूर्व प्राथमिक तहका बाल बालिकाले खेलेरै सिक्छन्, त्यसैले परीक्षा लिनुभन्दा पनि उनीहरूलाई सिकाइको सुनिश्चित गर्नु महत्वपूर्ण छ।
आज हामी प्रारम्भिक अवस्थाका बाल बालिकाको सिकाइमा अहिलेको परीक्षा प्रणाली, यसको औचित्य र विकल्पको कुरा गर्छौं अनि सँगसँगै सिक्ने मिलिजुली सिकाउने खण्डमा हावामा लेख्ने खेलको अभ्यास गर्छौं।
कोरोना महामारीको कारण स्कूल नखुलेको अहिलेको बेला नानीबाबुको सिकाइलाई निरन्तरता दिन धेरै क्रियाकलापहरू छन्। परीक्षाको सट्टा सिकाइका अरू तरिका पहिले नै शुरू गरेको भए नानीबाबुको सिकाइ सुनिश्चित हुन्थ्यो। तर स्कूल नखुलेको बेला अनलाइनमा पढाउने केही स्कूलले अनलाइनबाटै परीक्षाको औपचारिकता पूरा गरे। तर के अहिलेको परीक्षा प्रणालीले प्रारम्भिक अवस्थाका बालबालिकाको सिकाइको सुनिश्चितता गरेको छ त? बाल विकास केन्द्र वा पूर्व प्राथमिक कक्षाका बालबालिकाको सिकाइलाई सुनिश्चित गर्ने अरू उपाय के छन्? प्रारम्भिक अवस्थाका बालबालिकाको सिकाइका विभिन्न पक्षबारे जानकारी दिन आज हाम्रा अतिथि हुनुहुन्छ प्रारम्भिक बाल विकास विज्ञ डाक्टर मीनाक्षी दाहाल। प्रारम्भिक अवस्थाका बालबालिकाको सिकाइमा अहिलेको परीक्षा प्रणाली कस्तो छ?
परीक्षा म चाहिँ परीक्षा भन्न पनि रुचाउँदिन खासमा, होइन, र हामी कहाँ मिश्रित खालको परीक्षा प्रणाली देखिन्छ। हाम्रो यो बाल विकास उमेरका बालबालिकाहरूको लागि देख्दाखेरि चाहिँ कतिले चाहिँ एकदमै औपचारिक रूपमा लिएको देखिन्छ भने कतिले चाहिँ सामान्य अनौपचारिक भनौँ न सुनाई बोलाई लेखाइका सिपहरूको मात्रै जाँच लिने अथवा परीक्षा लिने गरेको पनि देखिन्छ। तर दुवै प्रक्रियाहरू चाहिँ बालबालिकाहरूको मूल्याङ्कनको लागि चाहिँ उपयुक्त छैनन्।
के बाल विकास केन्द्र वा पूर्व प्राथमिक कक्षाका बालबालिकाहरूलाई पनि परीक्षा लिनुपर्छ वा के गर्नुपर्छ?
मैले भने नि परीक्षा भन्ने शब्द नै अलिकति यसको लागि उपयुक्त हुँदैन। बालबालिकाहरूको हामीले बालबालिकाहरू उनीहरूको विकास क्रम अनुसार र उनीहरूको सिकाइ प्रक्रिया अनुसार सिकेका छन् कि छैनन् भन्ने कुराको एउटा मूल्याङ्कन अथवा लेखाजोखा हो। त्यो भनेको बालबालिकालाई कमजोर बनाउने, नजान्ने बनाउने अथवा उनीहरूलाई चाहिँ होइन यो जान्ने छ यो नजान्ने भनेर तुलना गर्ने हिसाबले गरिने परीक्षाहरू चाहिँ एकदमै गलत तरिका हो। त्यसैले यस्तो खालको परीक्षाहरू लिनु हुँदैन। तर बालबालिकाहरू कुन सिकाइको कुन अवस्थामा छन्, उहाँहरूलाई चाहिँ के कुरामा गाह्रो छ, के कुरा चाहिँ उहाँहरूले सजिलो बुझ्नु भएको छ भन्ने कुरा बालबालिकाहरूलाई बुझ्नको लागि चाहिँ उहाँहरूको त्यो अवस्थाको मूल्याङ्कन चाहिँ गरिनुपर्छ। त्यो मूल्याङ्कन गर्ने भनेको अहिलेको प्रणाली अनुसार जस्तो भनौँ न वार्षिक परीक्षा अथवा त्रैमासिक परीक्षा अथवा मासिक परीक्षा भनेर त्यो लिनु चाहिँ जरुरी छैन। बालबालिकाहरूलाई कुनै पनि क्रियाकलाप गराउने र गर्दा गर्दै त्यतिखेर उहाँहरूलाई चाहिँ अवलोकन गर्ने मूल्याङ्कन त्यही बेला हुन्छ। गर्न सक्नुभएको छ कि छैन, के कुरामा अड्किएको छ, के कुरा सजिलैसँग गर्न सकेको छ भन्ने कुरालाई मूल्याङ्कन गर्यो भने चाहिँ बालबालिकाहरूलाई उत्तिखेरै हामीले थप सहयोग गर्नलाई चाहिँ सजिलो हुन्छ र सहयोग पुग्छ। त्यो चाहिँ एकदमै प्रभावकारी पनि हुन्छ।
धेरै जसो विद्यालयले कक्षा एकको परीक्षा लिने गर्छन्, के यो उचित कार्य हो? होइन भने यसको के विकल्प हुन सक्छ?
कक्षा एकमा विद्यालयले भर्ना लिनको लागि धेरै जसो विद्यालयहरूले चाहिँ परीक्षा लिने गर्छन्। इन्ट्रान्स परीक्षा भनेर भर्ना लिनु अगाडि परीक्षाको आधारमा बालबालिकाको जाँच लिएर भर्ना गर्ने गर्छन्। यो चाहिँ एकदमै गलत किसिमको अभ्यासहरू चाहिँ हामी कहाँ भएको छ, यो एकदमै उचित होइन। र बालबालिकाहरूले आफूले चाहेको विद्यालयमा बिना रोकटोक भर्ना हुन पाउनुपर्छ। र यसरी परीक्षा लिएर त्यसको आधारमा बच्चाहरूलाई यो विद्यालयमा भर्ना हुन अथवा पढ्नको लागि उनीहरू चाहिँ योग्य अथवा जाँच राम्रो गरेनन् भनेको किसिमले अयोग्य भनेर बालबालिकालाई विद्यालय जान योग्य र अयोग्य बनाउने कुरा कदाचित पनि कुनै पनि कारणमा त्यो मान्य हुँदैन, किनभने बालबालिकाहरूमा विभिन्न खालको क्षमता हुन्छ र विभिन्न फरक किसिमका उनीहरूसँग ज्ञान र सिपहरू हुन्छन्। बालबालिकाको विकास र सिकाइको आधारमा उनीहरूलाई मूल्याङ्कन गर्नुपर्नेमा निश्चित क्वेसनहरू राखेर निश्चित प्रश्नहरू राखेर बालबालिकाहरूलाई विद्यालय भर्ना हुनलाई योग्यता दिनु भनेको चाहिँ यो एकदमै अनुचित कार्य हो, यो एकदमै यसलाई चाहिँ सुधारै हाल्नुपर्ने, हामीले ढिलो भइसकेको छ यसलाई सुधार्नुपर्ने हुन्छ। तर सबै विद्यालयले सबै विद्यार्थीहरूलाई चाहेको जस्तो भर्ना लिन सक्दैनन् र विद्यालयहरूको पनि एउटा निश्चित सङ्ख्या हुने हुनाले यसका विकल्पहरू के हुन सक्छन् त्यसमा चाहिँ छलफल गर्न सकिन्छ। बालबालिकालाई होइन अभिभावकहरूले मेहनत गर्नुपर्ने हुन्छ, उहाँहरू चाहिँ लाइनमा बसेर कसरी हुन्छ बालबालिकालाई त्यो 20 आफू पढ्नको लागि अथवा 25 आफू पढ्नको लागि अभिभावकहरूले गर्नुहुन्छ, यसले बालबालिकाहरूको विकासमा उसको मनोभावनामा कुनै पनि किसिमका चाहिँ अनावश्यक भनौँ न तनावहरू दिँदैनन् बालबालिकालाई, यसले चाहिँ नकारात्मक भनौँ न अनुभवहरू चाहिँ दिँदैनन्। चिट्ठा पनि हुनसक्छ, कति ठाउँमा त्यसरी पनि गर्ने गरिन्छ, आवेदन लिने त्यसपछि चिट्ठाको आधारमा कति बालबालिकाहरूलाई भर्ना लिन सकिन्छ त्यो गर्न सकिन्छ। तर बालबालिकाहरूलाई घन्टा एक घन्टा दुई घन्टाको परीक्षा लिएर उनीहरूलाई यो विद्यालयमा भर्ना हुन योग्य हुने र अयोग्य हुने भनेर अयोग्यताको प्रमाण दिने र बालबालिकाहरू विद्यालय जान औपचारिक कक्षामा भर्ना हुनै पाएका छैनन् उनीहरूमा एक किसिमको अयोग्यताको धारणा बसाउने काम चाहिँ एकदमै गलत हो र यो कुरालाई तुरुन्तै रोक्नुपर्ने हुन्छ।
कक्षा 3 परीक्षा कस्तो हुनुपर्छ, यो कसरी गर्न सकिन्छ?
यो चाहिँ निरन्तर मूल्याङ्कन पद्धति हो, विभिन्न तरिकाले हामीले गर्न सक्छौँ। बच्चाहरूलाई चाहिँ निरन्तर हेर्ने भएको हुनाले उनीहरू के गर्दैछन् भन्दा सामान्य बालबालिकाहरू चाहिँ कुनै कुरा बाँड्न चाहन्छन् कि चाहँदैनन्, त्यो अहिले घरमा छन् घर परिवारमा दाजुभाइ दिदी बहिनीसँग केही कुरा बाँड्छन् कि बाँड्दैनन् अथवा कसरी बाँड्छन्, सबै कुरा दिएर आफ्नो भाग नराखिराख्छन्, त्यो पनि एउटा मूल्याङ्कनको तरिका हो। केही कुरा भयो बच्चाहरू मलाई यस्तो भयो भनेर सुनाउन आउँछन् कि सुनाउँदैनन्, होइन उसले मलाई यस्तो गर्यो भनेर पोल सार्छन् कि सार्दैनन्, यो घरमा भएको हुनाले मैले यो उदाहरण दिएँ। त्यसै गरी औपचारिक अलिकति सिकाइको कुरा गऱ्यौँ भने कुनै क्रियाकलाप गऱ्यौँ हामीले कथा भन्यौँ, कथाको हाउभाउसँग उनीहरूले आफ्नो अनुहारहरू उनीहरूले आफ्नो भावनाहरूलाई जोड्छन् कि जोड्दैनन् अथवा ध्यान दिएर एकछिन स्थिर भएर उनीहरू सुन्न सक्छन् कि सक्दैनन्, यी साना साना कुराहरू हुन् जुन बालबालिकाहरूको जीवन पर्यन्त सिकाइका लागि महत्त्वपूर्ण सिपहरू हुन्। यी कुराहरू चाहिँ हामीले मूल्याङ्कन गर्नुपर्छ, उनीहरूले प्रश्न गर्छन् कि गर्दैनन् अथवा प्रश्न गरेको उत्तर दिन्छन् कि दिँदैनन् भन्ने कुरा मूल्याङ्कन गऱ्यौँ भने चाहिँ बालबालिकाहरूको ज्ञान सिपको दुवै कुराको र उनीहरूको विकासको अवस्थाको पनि हामीलाई ज्ञान हुन्छ। हामीले त्यसरी गरेनौँ र पाठमा केन्द्रित भएर त्यही कण्ठ बनायौँ अनि त्यही सिकायौँ भने त उनीहरूको स्मरण शक्तिको चाहिँ एक किसिमले मूल्याङ्कन होला, तर साँच्चै बालबालिकाहरूलाई सिक्नलाई त्यसले सहयोग पुग्दैन। त्यसैले हाम्रो मूल्याङ्कन अहिलेको भनेको चाहिँ बालबालिकाहरू जान्ने नजान्ने बनाएर बालबालिकालाई मूल्याङ्कन गर्ने होइन कि बालबालिकाहरूलाई त्यो क्षमता उनीहरूको उमेर अनुसारको क्षमता हासिल गर्ने क्रममा बालबालिकाहरूलाई केमा गाह्रो भएको छ, कुन कुरामा उहाँहरू कमजोर हुनुहुन्छ, कुन कुरामा उहाँहरू चाहिँ सहजै गर्न सक्नुहुन्छ अनि के कुरा गर्दा चाहिँ उहाँहरूले त्यो ठाउँमा पुग्नुहुन्छ, किनभने बालबालिकासँग त्यो क्षमता छ, हामी सिकाउनेको तरिका चाहिँ मिल्यो कि मिलेन भनेर हेर्ने कुरा चाहिँ हो कि महत्त्वपूर्ण कुरा चाहिँ। जस्तो बोट बिरुवाको कुरा लियौँ भने हामीले चाहिँ बोट बिरुवाको कथा भन्यौँ अथवा बोट बिरुवा सम्बन्धी केही कुरा भन्यौँ भने त्यस्तै बोट बिरुवा खोज्न पनि पठायौँ भने होइन अनि त्यो फरक फरक खालको उसले बगैँचामा गएर विभिन्न खालको पात चिन्यो भने त्यो एउटा खालको सिकाइ भयो, तर कसैले नचिन्न सक्छ, उसलाई त्यसलाई छाप्न लगायौँ भने उसले त्यो फुल जस्ताको तस्तै लेख्न सक्छ छाप्न सक्छ भने त्यो एउटा खालको सिकाइ भयो, कसैले नसक्न सक्छ। त्यसो हुनाले त्यस्ता कुरामा चाहिँ हामीले अभ्यास गराउनु पर्यो। त्यसैले बालबालिकाहरूले एउटै कुरालाई पनि विभिन्न क्रियाकलापहरू मार्फत गरायौँ भने चाहिँ अभिभावकहरूले ए यो चाहिँ बोल्नलाई चाहिँ जानिन तर चित्र त यसले राम्रो बनायो होइन पातको देखाऊ त भन्यो भने त्यो देखाएन, तर टिप्न जाँदाखेरि त उसले टिप्यो, त्यसले बच्चाको क्षमता फरक देख्न सकिन्छ। अब कोही चाहिँ बाहिर जान मन नलाग्ने हुन सक्छन् होइन, तर भित्रै चित्र चाहिँ कपी किताबबाट सार्न सक्ने मन लाग्ने हुन सक्छन्, कसैलाई चित्र किताबबाट नसारेर बाहिरबाट खोजेर ल्याउन सक्नुहुन्छ। त्यसैले बालबालिकाहरूको रुचि बालबालिकाहरूको क्षमता होइन र बालबालिकाहरूको अवस्था अनुसारले चाहिँ हामीले विभिन्न क्रियाकलापहरू चाहिँ तयार गर्नुपर्छ। अनि हामी अभिभावकहरू चाहिँ विशेष गरेर ऊ फलानुले यस्तो राम्रोसँग भन्यो तिमी चाहिँ केही पनि जान्दैनौ बुझ्दैनौ सक्दैनौ गर्दैनौ भनेर हामीले तुलना गर्छौँ, जुन चाहिँ एकदमै गलत हो। हामीले पनि फरक फरक विधि प्रयोग गरेर फरक फरक तरिकाले चाहिँ एउटै कुरालाई बुझाउन सक्छौँ।
प्रारम्भिक अवस्थाका बालबालिकाको सिकाइका विभिन्न पक्षबारे प्रारम्भिक बाल विकास विज्ञ डाक्टर मीनाक्षी दाहालको विचार र सल्लाहको सार थियो, एउटै कुरा विभिन्न उदाहरण दिएर सिकाउँदा बालबालिकाले चाँडै सिक्छन्। बालबालिकाले जानेनन् वा सिकेनन् भन्ने होइन, बरू सिकाउने तरिका नमिलेको हुन सक्छ भन्ने कुरा विचार गर्नुपर्छ। परीक्षा लिएर होइन, बालबालिकाले सिकेको कुरा मूल्याङ्कन गर्नुपर्छ र उनीहरूले के सिक्दैछन् भनेर निरन्तर क्रियाकलाप गराउँदै तत्काल मूल्याङ्कन गर्नुपर्छ।
प्रारम्भिक बाल विकास र सिकाइ मापन गर्ने परीक्षाको विषयमा थप जानकारी युनिसेफ नेपालको वेबसाइट www.unicef.org/nepal/ne/abhivak मा पाउन सकिन्छ।
सिक्दै सिकाउँदैका हरेक कार्यक्रममा अभिभावक र नानी बाबु सहभागी हुने स्तम्भ हो सँगसँगै सिक्ने मिलिजुली सिकाउने। यो स्तम्भमा हामी असल अभिभावक हुने ज्ञान र सिप सिकाउँछौ।
सँगसँगै सिक्ने मिलिजुली सिकाउने स्तम्भमा आज हामी हावामा लेख्ने रमाइलो अभ्यास गर्छौ। नानी बाबुलाई घर बाहिर खुल्ला ठाउँमा लिएर जानुहोस् र उनीहरूसँगै उभिनुहोस्।
दाहिने हातको चोर औंलाले देखाएर हावामा आफ्नो नाम लेख्न सिकाउनुहोस्।
अब टाउको घुमाएर हावामा टाउकोले आफ्नो नाम लेख्न भन्नुहोस्।
अब कम्मर पनि घुमाएर त्यसै गरी आफ्नो नाम लेख्न सिकाउनुहोस्।
एउटा खुट्टा उचालेर खुट्टो घुमाई घुमाई पनि हावामा नाम लेख्न सिकाउनुहोस्।
यसै गरी अरू विभिन्न अक्षर र अंकहरू पनि लेख्न सिकाउनुहोस्। यसरी लेख्ने अंक र अक्षर बाल बालिकाको सुविधा अनुसार नेपाली वा अंग्रेजी जे गर्दा पनि हुन्छ।
नानी बाबुले रमाइलो मान्दासम्म यो अभ्यासलाई दोहोर्याउनुहोस्।
यो अभ्यास कस्तो लाग्यो भनेर नानी बाबुसँग छलफल गर्नुहोस् र अभ्यास गरेकोमा नानी बाबुलाई स्याबासी दिन नभुल्नुहोस्।
नेपाल शिक्षा समूहले तयार पारेको अभिभावकको सहयोगमा बालबालिकालाई घरैमा गराउन सकिने सिकाइ क्रियाकलापहरू नामक पुस्तिकाका आधारमा तपाईँ पनि यस्ता खेल सिक्न र खेलाउन सक्नुहुन्छ। यो पुस्तिका शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट doe.gov.np डाउनलोड गर्न सकिन्छ। यो अभ्यास र प्रारम्भिक बाल विकास र परीक्षा केन्द्रित आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर मनमा लागेको प्रश्न र प्रतिक्रिया पठाउन नभुल्नुहोला। तपाईले आजको कार्यक्रम र यस अघिको कार्यक्रम सुनेर पठाएका प्रश्नहरू, तिनको जवाफ र तपाईँका प्रतिक्रिया हामी अब आउने कार्यक्रममा समेट्छौं।
आफ्नै आवाजमा प्रश्न र प्रतिक्रिया रेकर्ड गराउनका लागि टोल फ्री नम्बर 1660015566 फोन गर्नुहोला। हाम्रो इमेल ठेगाना sikdai@unn.com.np मेल पठाएर तथा उज्यालोको फेसबुक पेज UJYAALOमा तथा सिक्दै सिकाउँदै अभिभावक शिक्षा श्रोता क्लबको फेसबुक www.facebook.com/sikdai/sikaundaiमा पनि आफ्नो प्रतिक्रिया, अनुभव र समीक्षा लेख्न सकिन्छ। अनि एनटीसीको मोबाइलमा एसएस टाइप गरी आफ्नो मनमा लागेको कुरा लेखेर 3556 पठाउँदा पनि हामी कहाँ आइपुग्छ।
तपाईलाई प्रश्न र प्रतिक्रिया पठाउन अनुरोध गर्दा गर्दै आजको कार्यक्रम सिक्दै सिकाउँदैबाट हामीले पनि विदा हुने बेला भएको छ। अर्को कार्यक्रममा हामी तपाईकै प्रश्न र प्रतिक्रिया लिएर आउनेछौं। युनिसेफ र सेतुगुराँस राष्ट्रिय बाल विकास सेवाको सहयोग तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा शिक्षा समूहको सहकार्यमा उज्यालो मल्टिमिडियाले तयार पारेको सिक्दै सिकाउँदै सुनेर साथ दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। प्राविधिक मित्र दिनेशसँगै जुनु र म रबिन पनि विदा माग्छौं।